بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الخلائق أجمعين، سيدنا وسيد الأولين والآخرين، حبيبنا وحبيب إله العالمين، إمام المرسلين وخاتم النبيين، أبي القاسم المصطفى محمد.
اللهم صل على محمد
وعلى أهل بيته الطيبين الطاهرين الهداة المهديين المعصومين المظلومين، واللعنة الدائمة على أعداء الدين أجمعين. أما بعد، فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه: بسم الله الرحمن الرحيم. قل هو الله أحد، الله الصمد، لم يلد ولم يولد، ولم يكن له كفوا أحد. صدق الله العلي العظيم.
اللهم صل على محمد وعلى
آله. ایک اور بلندتر صلوات پڑھ دیں. سورہ مبارکہ اخلاص، سورہ توحید، وہ عظیم الشان متن قرآنی ہے، وہ عظیم الشان متن نورانی ہے، جس کی نظیر آسمانی کتابوں کے نام پر پائی جانے والی آج دوسری کسی کتاب میں موجود نہیں ہے. کتابیں تو ہیں موجود، ہر چند کہ ان میں تحریفات ہو گئی ہیں، مگر ان تحریف شدہ کتابوں میں بھی کہیں کچھ نہ کچھ وہ اصلی آیتیں بھی ہیں جو نازل ہوئی تھیں. لیکن یہ پورا سورہ جس عظمت، جس رفعت، جس شان و شوکت کا حامل ہے، جس نورانیت کا حامل ہے، ایسا کوئی سورہ کسی اور کتاب میں موجود نہیں ہے. کل میں نے بس ایک اشارہ کیا تھا کہ اس کا مضمون بجائے خود گواہی دیتا ہے کہ یہ کلام کلام بشر نہیں ہے، یہ کلام انسانی ذہن کی تخلیق نہیں ہے. اپنے اسی بیان کے حوالے میں ریفرنس کے طور پر بس ایک پاسنگ ریفرنس، ایک جملہ کہتا ہوا آگے بڑھ جاؤں گا. آپ ریسرچ کریں. دیکھیے، ٹھہر کے ایک بات اور کہہ دوں، آپ حضرات کے مختلف خیالات مجھ تک پہنچتے رہتے ہیں. میرے لیے یہ بہت آسان ہے کہ چند نقطے فضائل کے پڑھ کر چند مطالب مصائب کے گزارش کر دوں اور مجلس تمام ہو جائے، لیکن میں اپنی ذمہ داری سمجھتا ہوں کہ یہ گفتگو 21ویں صدی میں کر رہا ہوں، اور آج کل ہمارے جوان بچے ماشاءاللہ جو انٹرنیٹ پر مختلف قسم کے علوم اور فنون اور کتابیں موجود ہیں، ایکسس آسان ہے، اس لیے یہ مطالعہ کرتے ہیں اور ان کے ذہنوں میں سوالات پیدا ہوتے ہیں. دوسری بات یہ کہ اگر نہیں بھی پیدا ہوتے ہیں اگر آپ مطالعہ نہیں بھی کرتے ہیں، بہت سے کرتے ہیں، کچھ لوگ اگر نہیں بھی کرتے ہیں، تو میں شوق دلاتا ہوں کہ وہ مطالعہ کریں. اگر آپ کے ذہنوں میں سوالات نہیں ہیں تو میں خود گفتگو اس سند سے کرتا ہوں کہ سوالات پیدا ہوں. جس ذہن میں سوالات پیدا نہ ہوں وہ ذہن صحت مند نہیں ہوتا. دو چیزیں الگ الگ ہیں، شکوک بیماریاں ہیں، سوالات صحت کی علامتیں ہیں. شکوک بیماریاں ہیں، شک ذہن کی اور دل کی بیماری ہے، لیکن سوال صحت کی علامت ہے. تو سوالات پیدا ہونے چاہیے، اور یہ بھی ذہن میں رہے کہ جو ہماری تھیولوجی ہے، دینیات، جو ہمارا علم الہیات ہے، جو اصول دین اور اس سے متعلق چیزیں بچپن سے آپ نے سنی ہیں اور سنتے رہتے ہیں، پڑھی ہیں اور پڑھتے رہتے ہیں، توحید، خدا کی وحدانیت کے علاوہ اس کے اور اوصاف، علم الہی، قدرت الہیہ، کس طرح پروردگار ہر چیز کا علم رکھتا ہے، ہر شے کا علم پروردگار کو ہے، اس بات پر قرآن مجید میں کتنی تاکید وارد ہے. از اول تا آخر قرآن مجید میں بار بار یہ مضمون پیش کیا گیا ہے کہ پروردگار عالم کو، اللہ سبحانہ و تعالی کو، اس معبود برحق کو چھوٹی بڑی ہر چیز معلوم ہے، اسے ہر چیز کا علم ہے، تمہارے دلوں کے اسرار سے بھی وہ واقف ہے، تمہارے سینوں میں جو راز پوشیدہ ہیں ان رازوں سے بھی وہ واقف ہے، یعنی کلی اور جزی ہر شے کا علم رکھتا ہے. تو علم رکھتا ہے، یہ علم صفات حق میں سے ہے، کیسے ممکن ہے؟ سوال پیدا ہوگا یا نہیں ہوگا، کیسے ممکن ہے؟ کیسا ہے وہ خدا؟ کس طرح علم رکھتا ہے ہر شے کا؟ پھر وہ قادر ہے ہر شے پر، قدرت رکھتا ہے ہر شے پر، عادل ہے، عادل ہونے کے ساتھ ساتھ رحیم بھی ہے، اس کی رحمت اس کے غضب پر سبقت رکھتی ہے. کوئی امر اس کے نظام میں خلاف عدل نہیں ہے، اور بجز ظالم کسی کے لیے اس کا عدل سبب آزار نہیں ہے، بلکہ اس کے تفضل کا اور احسان کا سلسلہ بھی جاری ہے. اس کا احسان، اس کا کرم، اس کا لطف، اس کی رحمانیت، اس کی رحیمیت، اس کی رؤوفیت، وہ رحمان ہے، رحیم ہے، رؤوف ہے، کریم ہے، عطوف ہے، ودود ہے. اس نے ہر انسان کے دل میں اپنی محبت پیدا نہیں کی، لیکن اگر اس کا کوئی نیک بندہ ہو تو وہ اپنے اس نیک بندے کی محبت دوسروں کے دلوں میں پیدا کر دیتا ہے. وعدہ ہے اس کا قرآن مجید میں. تو وہ قادر ہے، وہ عادل ہے، وہ عالم ہے، یہ سب اس کے اوصاف ہیں. اس کی ہر صفت کے تعلق سے سوالات بے شمار پیدا ہوتے ہیں، ہونے چاہیے. اب میں ان تمام سوالات کا جواب تو نہیں دے سکتا ایک عشرے میں. اسی طرح نبوت، نبی کیا ہوتا ہے، وحی کسے کہتے ہیں، اصلاً وہ علم کیا ہے جو بذریعہ وحی حاصل ہوتا ہے. وحی کے ذریعے سے جو چیز حق سبحانہ و تعالی سے پہنچتی ہے اس کے نبی تک، اسے کیا کہتے ہیں؟ علم. پھر نبوت کے بعد بات آگے بڑھتی ہے، امامت اور ولایت. بہت سے لوگ امامت کو اصول دین میں شمار کرتے ہیں، और बहुत से लोग नहीं करते हैं, और बहुत से लोग अमलन करते हैं लेकिन एतराफ़ नहीं करते हमारे मुकाबले में। फिर आखिरत के मसाइल, कयामत के मसाइल, कयामत के मसाइल आखिर कयामत के मसाइल हैं। कयामत के मसाइल, कयामत के मसाइल, ये तमाम मसाइल। और जब हम फजाइल बयान करते हैं तो फजाइल में इमाम का इल्म, इमाम की कुदरत, इमाम की शान मुअज्जिज़ नुमाई, आइम्मा के मुअज्जिज़ात, नबी के मुअज्जिज़ात, नबी का इल्म, ये सब चीज़ें बयान होती हैं। ये सब चीज़ें हमारे निज़ाम अकायद का हिस्सा हैं, हमारी थियोलॉजी का हिस्सा हैं। इनमें से हर एक उन्वान से मुतालिक सवालात हैं। उन तमाम सवालात का जवाब तो मैं नहीं दे सकता एक अशरे में, लेकिन कोशिश मेरी ये होती है वो बुनियादी बहसें छेड़ दूं कि अगर उन बहसों पर आप आगे बढ़ते चले जाएं तो खुद ब खुद तमाम सवालात के जवाबात सामने आते चले जाएं। बस ये है सनात मेरे पास, इसलिए मैं सवालात कायम करता हूं। अब जो ये उन्वान ही कायम है, हकीकत और हुसैन, मैं सिर्फ हजरत सैयद शुहदा अबू अब्दुल्लाह अल हुसैन अलैहि सलातो वसलाम के चंद फजाइल मशहूर और चंद मुअज्जिज़ात जो किताबों में मौजूद हैं, बसायरुद दरजात है, इस्बातुल हुदात है, बिहारुल अनवार है, इसके अलावा और बहुत सी किताबें हैं जिसमें मुअज्जिज़ात का जिक्र है, मशहूर किताबें, उनमें से चंद मुअज्जिज़ात आपके सामने जिक्र किए जा सकते हैं। मुअज्जिज़ात बयान हो जाएंगे, फ़ज़ाइल बयान हो जाएंगे, मसाइब मशहूर हैं बयान हो जाएंगे, लेकिन मैं वो बराह रास्त रिवायतें बयान ना करके, इसलिए कि फ़ज़ीलत भी कोई बयान होगी तो आखिर ये सवाल होगा कि इमाम अलैहिस्सलाम कितने ऐसे वाक़ियात हैं कि इमाम के पास कोई आया और इमाम ने कहा कि तुम पूछोगे या मैं ये भी बताऊं कि क्या पूछना चाहते हो। अच्छा, ये तकरीबन हर मासूम के साथ है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सीरत में भी ऐसे वाकयात मिलते हैं कि एक शख्स आया और हुजूर के पास बैठा, एक से ज़्यादा वाक़ियात हैं। एक मरतबा हुजूर ने कहा कि वाबिसा, तुम बताओगे क्या पूछने आए हो या मैं बताऊं कि क्या पूछने आए हो। उसके बाद आपने कहा कि क्या पूछने आए हो, जवाब दिया, वो ये रिवायत मैं पढ़ चुका हूँ पहले, आप हजरात के जहनों में होनी चाहिए, और अगर नहीं है तो मैं अब तो दोहराऊंगा नहीं इस वक्त। दूसरे मौके पर खुद हुजूर सल्लल्लाहु अलैहि वसल्लम ही की जिंदगी में हजरत मस्जिद में नहीं है, किसी और मकाम पर है, और चंद अस्हाब हैं, इमाम हसन है, हसन मुश्तबा, सिब्त अकबर, सिब्त अजहर, आने वाला आया और हुजूर से ऐसे फरमाया कि तू कुछ सवालात लेकर आया है, तू सवालात करेगा या मैं ये बताऊं कि क्या सवालात लेके आया है और क्या जवाबात हैं उसके। कहा हाँ, मैं सवालात लेके आया हूँ। कहा अच्छा, ये बता मैं खुद जवाब दूं या मेरे जिस्म का कोई टुकड़ा भी जवाब दे देगा। कहा का ये कैसे मुमकिन है? क्या जिस्म का टुकड़ा भी बोलता है? बजुज जबान जिस्म का कोई और हिस्सा भी कलाम करता है? आपने अपने बच्चे इमाम हसन की तरफ इशारा किया, उसने कहा ये बच्चा जवाब देगा। हैरत से आंखें खुली की खुली रह गईं, बल्कि कहना चाहिए आंखें फटी की फटी रह गईं। और उसने कहा ये बच्चा जवाब देगा। जैसे ही उसने हैरत का इजहार किया, हजरत इमाम हसन अलैहिस्सलाम ने उसको मुखातब किया, उसको खिताब करके कहा कि तू अपने सवालात पेश कर या मैं बताऊं कि क्या सवाल लेकर आया है और हर सवाल का जवाब तुझे दूं। अब जाहिर है अब यहां से एजाज का पहलू और, एक बच्चा, मगर हाँ ये कोई आम बच्चा नहीं है, आगोश नबूवत का परवरदा है, जबान नबूवत चूस चूस कर परवान चढ़ा है। इसी तरह हर मासूम, इमाम हुसैन अलैहिस्सलाम की जिंदगी में, हर मासूम की जिंदगी में इस तरह के वाकयात हैं, वाकयात हैं, दास्तानें नहीं हैं, ये कहानियां नहीं हैं, ये किस्से नहीं हैं, ये नादानों को या बच्चों को सुलाने की लोरियां नहीं हैं, ये इंसानी जहन व ज़मीर को झिझोड़ने वाले वाकयात हैं, ये इंसान को उसकी आज़मत की तरफ मुतवज्जह करने वाले वाकयात हैं। इंसान क्या है, इंसान के जहन की ताकतें क्या हैं? अइमा अलैहिमुस्सलाम की सीरतें, अम्बिया अलैहिमुस्सलाम की सीरतें बहुत तवज्जो से पढ़नी चाहिए, बहुत तवज्जो से पढ़नी चाहिए। तो ये तमाम चीज़ें जो मौजूद हैं हमारे दीनी लिटरेचर में, मजहबी लिटरेचर में, हमारे कल्चर का हिस्सा हैं, हमारी सकाफत का हिस्सा हैं, हमारी सोच का हिस्सा हैं, हमारे अकायद का हिस्सा हैं, इन सब के बारे में न जाने कितने सवालात हैं, लेकिन ये सवालात हल करने के लिए जो बुनियादी मबाहिस हैं उनकी तरफ इशारा करना ज़रूरी समझता हूँ। इसलिए ये उन्वान कायम किया, हकीकत और हुसैन। लफ्ज़ हकीकत, हकीकत कुबरा, गैबुल गैब, हजरत हक सुभानहु व तआला की ज़ात गिरामी से लेकर और ज़िंदगी के बहुत से जुज़ई मसाइल तक, हकीकत लफ्ज़ हकीकत का इतलाक उस पर होता है। लफ्ज़ हकीकत, अल्लाह भी हकीकत है, हमारा आपका वजूद भी हकीकत है, हमारी आपकी ज़िंदगी में होने वाले बहुत से हवादिस भी हकीकत हैं। हकीकत एक लफ्ज़ मैंने कहा, हकीकत और उसके बाद का और हुसैन, यानी कोई भी हकीकत हो अगर वो हकीकत है तो उस हकीकत के की पैमाइश के लिए, उस हकीकत की परख के लिए, उस हकीकत की पहचान के लिए, उस हकीकत को रोशन करने के लिए वो नूर काफ़ी है, जिस नूर का नाम हुसैन इब्न अली। अब ये कोई मामूली दावा थोड़ी है मेरा, इस बयान से आप हजरात का जहन शायद मानूस ना रहा हो, लेकिन ये बयान यूं ही नहीं दे दिया मैंने, न जाने कितनी रातें गुजारी हैं और जाग कर गुजारी हैं, किताबों की सोहबत में गुजारी हैं, असातिज़ा की सोहबत में गुजारी हैं, और उसके बाद ये उन्वान कायम किया है। और एक जुमला मैंने पहली तकरीर में गालिबन अर्ज़ किया था कि जब मैं कहता हूँ हुसैन, तो आप ये न समझें कि ये किसी ऐसे वजूद की तरफ इशारा है जो हमारी और आपकी तरह सिर्फ ज़ाहरी जिस्म रखता था, हमारी ही तरह रूह रखता था, हमारी ही तरह जहन रखता था, हमारी तरह बशर था, जिसके दो हाथ थे, दो पांव थे, सीना था, सर था, जिसे कत्ल कर दिया गया, जिसके साथ ये हवादिस पेश आए। नहीं, सूरह मुबारक है तौहीद के नामों में से एक नाम है सूरतुत तजरीद। कल मैंने चंद नाम अर्ज किए थे, सूरह तौहीद भी नाम है और सूरह असास भी नाम है, सूरह तजरीद भी नाम है, सूरह तफरीद भी नाम है, सूरह ईमान भी नाम है, सूरह मारिफत भी नाम है, बहुत से नाम है इस सूरह मुबारक के। तजरीद, तजरीद के क्या मानिए? मुजर्रद कहते हैं एब्स्ट्रैक्ट को। अब एब्स्ट्रैक्ट की क्या डिफिनेशन है? देखिए, साथ दे दीजिएगा तो फिर लुत्फ आएगा।
बराए खुशनूदी है मोहम्मद व आले मोहम्मद, बुलंद तर
सलावात।
सलावात पढ़ते हुए आप हजरात जरा मिंबर से करीब आ जाएं। जज़ाकुम अल्लाह। सलावात पढ़ते हुए जरा करीब आ जाएं। एक बलंतर सलावात पढ़ें। एक वादा कर रहा हूं आका हुसैन के सहारे से, मैं कुछ नहीं हूं, मैं क्या वादा कर सकता हूं। आपने चाहे फिलॉसफी पढ़ी हो या ना पढ़ी हो, आप फलसफियाना जौक रखते हो या ना रखते हो, आपने कोई किताब पढ़ी हो या ना पढ़ी हो, ये वो मकतब है, मकतब हुसैनी, जहां नाम गिरामी हुसैन की तासीर से दिल और दिमाग की कलियां खुद ही चिटकने लगती हैं। इसलिए कितना ही मुश्किल मजमून मैं छेड़ूं, मुझे यकीन है आप समझ के उठेंगे। कोई ये नहीं कहेगा जी मुझे समझ में नहीं आया। मुमकिन है अल्फाज समझ में ना आए, डिक्शनरी देख लीजिएगा, मुझसे पूछ लीजिएगा, लेकिन जो असल मतलब है एक खास। अच्छा, ये एक जुमला आ गया और जबान पर तो अर्ज कर दूं, कहीं मैं लिख चुका हूं कि जब कोई किसी पे कमेंट करता है ना, किताबों पर तबसरे लिखे जाते हैं, रिव्यू लिखे जाते हैं, क्रिटिसिज्म होती है बुक्स पर, ख़ास तौर से लिटरेरी क्रिटिसिज्म में ये बात बार बार आती है, कोई साहब किसी से नाराज़ हों या नाराज़ ना भी हों तो कभी कह देते हैं अरे ये तो बिल्कुल बेमानी लफ्ज़ हैं। लफ्ज़ बेमानी मिलना मुहालात में से है, लफ्ज बेमानी का मिलना मुहालात में से है, लेकिन मानी बे लफ्ज का मिलना कमालात में से है। लफ्ज बेमानी का मिलना मुहालात में से है, लेकिन मानिए बेलफ, मैं जो कुछ अर्ज करता हूं मेरी कोशिश ये होती है कि आप लफ्ज से आशना हो या ना हो, ये फजाए मजलिस और इस फकीर की गुफ्तगू आपके जहन को उस मंजिल तक पहुंचा दे जहां लफ्ज की जरूरत ना हो, मानी खुद मुनकश हो जाए, मानी सामने आ जाए। ये सब मुमकिन बातें हैं, कमालात मुमकिनात में से हैं। तो मैं अर्ज कर रहा था कि मुजर्रद किसे कहते हैं, एब्स्ट्रैक्ट किसे कहते हैं। अब जाहिर है हर लफ्ज़ और हर इस्तेलाह के एक से ज़्यादा मानी होते हैं, लेकिन हमारे यहाँ मज़हबी अदब में और मज़हबी फ़लसफ़े में दो अल्फाज इस्तेमाल होते हैं, मादी और मुजर्रद। मादी और मुजर्रद, मादी उसे कहते हैं कि जिसमें मैटर की प्रॉपर्टीज़ पाई जाएं, मुजर्रद उसके मुकाबले में उसे कहते हैं जिसमें मैटर की प्रॉपर्टीज़ ना पाई जाएं। एब्स्ट्रैक्ट, एब्स्ट्रैक्ट वो है जिसमें मैटर की प्रॉपर्टीज़ ना पाई जाएं। हमारा जिस्म है, इस जिस्म में मैटर की प्रॉपर्टीज़ हैं, लेकिन हमारी रूह, रूह में मैटर की प्रॉपर्टीज़ नहीं है। ये मज़मून चूँकि इससे पहले अर्ज़ कर चुका हूँ मुकर्रर, इसलिए इसको फैलाऊँगा नहीं, इस तवक्को पे कि आप हजरात के लिए ये इतना जुमला काफ़ी होगा, इतना इशारा। अब मैं अर्ज़ कर रहा हूँ कि ये जो मैं अर्ज़ कर रहा हूँ बार बार कि आका हुसैन को अपना जैसा बशर न समझें, यहाँ पे ये जुमला लेके जाएं, हुसैन उस मकाम तजर्रुद पर फायज हैं जहां मौसूफ और सिफत के दरमियान की दुई को मिटाकर मुकम्मल तौर पर सिफत में तब्दील हो जाता है। सलावात पढ़ दीजिए मोहम्मद, तवज्जो है। देखिए खुदा आपकी जहानतों को और परवान चढ़ाए। ये वो जहानतें हैं जो फजाइल अहले बैत के साए में परवान चढ़ी हैं। ये बहुत मुश्किल जुमला था मेरा, ये आसान बहस नहीं है, ये आसान बहस नहीं है, लेकिन ये बहस अगर समझ में आ गई तो इलाहियात की मुश्किल तरीन बहसें आसान हो जाएंगी। हम और आप आम तौर पर सिफतें रखते हैं, कुछ खूबियां, कुछ खामियां, कुछ तो कैरेक्टरिस्टिक्स, कुछ प्रॉपर्टीज हैं ना हमारे अंदर, लेकिन दुई मौजूद है, एक हम है, एक हमारा इल्म है। जब हम बच्चे थे आलिम नहीं थे, फिर हमने सीखा, पढ़ा, उस्तादों से सीखा, किताबों से मुताला करके कुछ हासिल किया। अब ये इल्म बढ़ता गया, अब बुढ़ापे की तरफ कदम बढ़ेगा तो फिर निसियान सहो भूलते जाएंगे, हम बाकी रहेंगे, इल्म रुखसत हो जाएगा। ठीक है ना, यानी हम क्या है, मौसूफ, और हमारे पास क्या है, एक सिफत। सिफत और मौसूफ के दरमियान ड्यूअलिटी मौजूद है ना, मौजूद है ना। लेकिन अगर कोई ऐसा हो जो उस तजरीद की मंजिल पर पहुंच जाए एब्स्ट्रैक्ट होकर कि फिर मौसूफ बाकी ना रहे, सिफत ही बाकी रहे, जज़ाकुमुल्लाह। बहुत मुश्किल बहस है, बहुत मुश्किल बहस है, लेकिन आपके दिल ने कबूल कर लिया ना, ऐसा मुमकिन है या नहीं? बिल्कुल मुमकिन है। मुमकिन इसलिए कि हमारे सामने ऐसी मिसालें मौजूद हैं। अरे कोई और होता है तो वो किसी सहारे से बुलंद होता है। बुलंदी एक सिफत है, बुलंदी एक सिफत है, जिसमें ये पाई जाए वो बुलंद कहलाता है। मगर हमारे पास ऐसा है एक शख्स कि जो किसी सहारे से बुलंद नहीं है, वो ऐसा बुलंद है कि उसे खुदा ने अली कहा, मोहम्मद ने अली कहा, कुरान ने अली कहा। कायनात में जितनी किस्म की बुलंदियां हैं उन तमाम बुलंदियों को एतबार मिलता है खाके कदम अली मुर्तजा से।
दिल बोला,
علی کوئی ذات بلند نہیں، علی وہ ہے جو بلندیوں کی آبرو ہے۔ علی وہ ہے جو بلندیوں کی معراج ہے، علی وہ ہے جو بلندیوں کا پیمانہ ہے۔ علی کسی اور سہارے سے بلند نہیں ہوا ہے، علی بلندی ہے، بلندیوں کی آبرو ہے، بلندیوں کی معراج ہے۔ اسی طرح آخر کیوں پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، کیوں فرمایا انا مدینۃ العلم؟ کیا معنی ہے شہر علم ہونے کے؟ شہر علم ہونے کے کیا معنی ہے؟ وہ نبی جسے آج تک مسلمان یہ سمجھتے ہیں کہ پڑھنا لکھنا نہیں جانتے تھے، وہ یہ نہیں کہہ رہے میں عالم ہوں، وہ یہ نہیں کہہ رہا ہے میں علم رکھتا ہوں، وہ فرما رہے ہیں میں علم کا شہر ہوں۔ شہر ہوں کہنے کے معنی یہ ہے کہ میں محمد جس میں علم کی صفت پائی جائے وہ نہیں ہوں، موصوف اور صفت جدا جدا نہیں آئے، یہ سراپا ہے، یہ در یتیم آمنہ یہی سراپا علم ہے۔ جو یہ کہہ دے وہ علم ہے، جسے یہ رد کر دے وہ جہل ہے۔ محمد عالم نہیں، علم ہے، اور علم ہی نہیں شہر علم ہے۔ علم بھی کمال پائے گا جب زیر سایہ مصطفیٰ پہنچے گا۔ علم سے مصطفیٰ کو کمال نہیں ہے، مصطفیٰ سے علم کو کمال۔ صلوات پڑھ دے محمد و آل محمد۔ بلندی کا پیمانہ ہو تو یہ، علم کا پیمانہ ہو تو یہ، قدرت، قدرت۔ یہ جو تاریخ میں معجزات ثبت ہوئے وہ علی جو کئی کئی دن کی پرانی سوکھی روٹیاں تھیلی میں بند کر کے رکھتا ہے، زہد علی۔ اور تمام مورخین نے لکھا ہے کہ آپ کا جو سراپا تھا وہ واقعاً شیر سے مماثل تھا، شیر کا سر اور سینہ چوڑا اور پرہیبت ہوتا ہے، لیکن اس کے پاؤں پتلے پتلے ہوتے ہیں۔ تو تاریخوں میں یہ ہے جو ویسٹرن ہسٹورینس نے بھی لکھا ہے، خاص طور سے بہت خوبصورت جملہ تھامس کارلائل نے لکھا ہے اور گبن نے بھی لکھا ہے کہ جب پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم دعوت ذو العشیرہ میں یہ کہا کہ کون ہے جو میرا ساتھ دے، تو وہ سب بیٹھے تو تھے بڑے بڑے سن و سال رکھنے والے، لیکن تاریخ میں ہے کہ وہی اٹھا پتلی پتلی ٹانگوں والا، بڑے عجیب انداز سے لکھا ہے، وہی بچہ اٹھا جس کا سن بہت کم تھا، 9-10 یا 11-12 برس کا سن۔ تو حضرت کی کہ قدم بہت کمزور تھے بظاہر دیکھنے میں، پتلے پتلے پاؤں تھے، پتلے پتلے قدم تھے، پتلی پتلی پنڈلیاں تھیں حضرت علی علیہ السلام کی، اور وہ سوکھی روٹیاں گھٹنے سے توڑتے تھے، یہ تھا ظاہر. مگر جب دری خیبر سامنے آ جائے پھر کیا کیفیت تھی؟ تاریخ میں اور خود حضرت نے بیان کیا ہے کہ یہ دروازہ وہ ہے جو میں نے اکھاڑا تھا، وہ دروازہ ایک کوئی ایک انسان یا دو آدمی یا تین آدمی مل کر اسے حرکت بھی نہیں دے سکتے تھے، ہلا بھی نہیں سکتے تھے. بعض جگہوں پہ ہے 8 اور بعض جگہوں پہ ہے 40. 40 افراد مل کے دروازہ کھولتے تھے، 40 افراد مل کے دروازہ بند کرتے تھے، لیکن تنہا علی ابن ابی طالب نے صرف دو انگلیوں سے دروازہ اکھاڑا اور اتنی دور پھینکا کہ 40 گز کے فاصلے پہ جا کے گرا. یہ کون علی ہے؟ قدرت کتنی ہے ان میں؟ یہ موصوف ہے قدرت کے ساتھ یا تجرد کے اس منزل پر ہے کہ سراپا قدرت بن چکا ہے؟ یہ سراپا قدرت بن چکا ہے، یہ سراپا قوت بن چکا ہے. اس لیے یہ جملہ بار بار یاد رکھیے گا. ہاں یہیں سے نصاب عرفان اور یہیں سے نصاب سیر و سلوک بھی جڑا ہوا ہے کہ ہم اور آپ کس حد تک کوشش کر سکتے ہیں کہ اپنی مادیت کو کم کریں اور روحانیت کو بڑھائیں، کتنی کوشش کر سکتے ہیں کہ ہمارے اندر دوئی باقی نہ رہے، ڈوئلٹی باقی نہ رہے، موصوف اور صفت نہیں. تجرد کا سفر، تجرید کا سفر طے کر کے اس منزل پر پہنچ جائیں جہاں صفت ہی صفت نظر آئے، موصوف غائب ہو جائے. یہ بحث کیوں چھیڑی ہے میں نے؟ اہل ایمان یاد رکھیے گا، شاید اس فقیر سے پہلے کسی نے یہ بحث اس انداز سے نہ کی ہے نہ کہیں لکھی ہے. تعلی نہیں کر رہا ہوں. آج اس زمانے میں دیکھیے سفر ارتقا کا جاری ہے. نبوت مصطفیٰ پر ختم ہو گئی، ان کے بعد کوئی نبی آنے والا نہیں ہے. رسالت مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم پر ختم ہو گئی، ان کے بعد کوئی رسول آنے والا نہیں ہے. ان کے بعد ایک ولایت اور امامت کا سلسلہ ہے، لیکن یہ ولایت و امامت جس بلندی سے شروع ہوئی ہے، یہ ولایت و امامت جس بلندی سے شروع ہوئی ہے، اس بلندی کا سلسلہ آگے بڑھتا چلا جا رہا ہے. آج اس وقت جو بار بار سوال کیا جاتا ہے کہ اگر کوئی دلبند زہرا، کوئی وارث حسین، کوئی امام وقت موجود ہے تو نظر کیوں نہیں آتا، اور اگر نظر نہیں آتا تو ہم تک فیض کیسے پہنچتا ہے؟ میں کہتا ہوں یہی وہ منزل ہے. اگر سمجھ میں آ جائے یہاں موصوف غائب ہو چکا ہے، صفتیں جاری ہیں. بات ان لوگوں کی سمجھ میں نہیں آئے گی جو برسہا برس تک صرف طہارت کے مسائل میں اجتہاد کیا کرتے ہیں. مجبوراً یہ جملہ کہہ دیا، کیونکہ بعض حضرات ایسے پیدا ہو گئے ہیں جنہیں وجود مبارک و مقدس امام عصر سمجھ میں نہیں آ رہا ہے. اس لیے میں گزارش کر رہا ہوں کہ سورہ توحید کو سورہ تجرید کے عنوان سے پڑھیں، دیکھیں کہ اس میں تجرید کا کن منازل سے آشنا کیا گیا ہے. یہ سب مطالب اسی سورہ سے اخذ کر کے آپ تک پہنچا رہا ہوں, یہ کہیں اور سے نہیں ہے, اسی سورہ مبارکہ کی برکتیں, اس کے اسماء کی برکتیں. سورہ تجرید, وقت گزر گیا. اب ٹھہریے کہ کل جس مضمون کی طرف میں نے اشارہ کیا تھا کہ اصلا یہ مضمون جو سورہ مبارکہ میں ہے, یہ مضمون ذہن بشری کی تخلیق نہیں ہے, ہو نہیں سکتا. اور نہ صرف متن اس سورہ کا, نہ صرف عبارت اس سورہ کی, نہ صرف یہ کہ ترکیب جملہ, بلکہ جملہ اور مضمون دونوں بے نظیر ہے, کسی دوسری کتاب میں نہیں مل سکتی اس کی نظیر, اس کی مثال, اس کی شبیہ. اور اگر دیکھنا ہو تو آپ گریک فلسفی اور گریک میتھولوجی کا مطالعہ کریں, قدیم ہندوستانی کتابوں کا, ویداز کا, اپنیشد کا مطالعہ کریں, اور جو مذہب پہنچا ہے ہندو مذہب اس کا مطالعہ کریں, قدیم روم کا مطالعہ کریں, قدیم ایران کا مطالعہ کریں, قدیم عراق کا مطالعہ کریں, یہ قدیم تہذیبیں ہیں, قدیم مصر کا مطالعہ کریں, یہ دنیا کی قدیم تہذیبیں ہیں. سینکڑوں برس تک ان تہذیبوں کا ایک دور رہا ہے, اور ان تہذیبوں سے آج بھی تاریخ میں, ہسٹری میں چیزیں موجود ہیں, یونیورسٹیز میں, کالجز میں لڑکے پڑھتے ہیں, پڑھاتے ہیں. ہر جگہ کی جو میتھولوجی ہے, جو دینیات ہے, جو تھیولوجی ہے, اس میں جو خدا کا تصور ہے, وہ تنہا ایک خدا ہے ہی نہیں, کہیں خداؤں کا خاندان ہے. ایک خدا ہے, اس کا بیٹا ہے, اس کی بیٹی ہے, پھر رشتہ داریاں بڑھی ہیں, پھر ان رشتہ داریوں میں آویزشیں پیدا ہوئی ہیں. جیسے ہم لوگوں کے یہاں خاندانی جھگڑے ہوتے ہیں, تو خداؤں کے آپس میں جھگڑے ہیں. اب میں وہ الفاظ بھی اپنے ممبر حسینی کے شان کے خلاف سمجھتا ہوں جو الفاظ موجود ہیں. خداؤں کے درمیان جو پرینکس ہیں, جو لڑائیاں ہیں, جو جھگڑے ہیں, جو چھولے ہیں, جو مذاق ہیں, مذاق مذاق میں جنگیں ہیں خداؤں کے درمیان, گاڈس اور گاڈیسز, تو پوری آپ مصر کی تہذیب قدیم پڑھ لیں, ایران کی تہذیب پڑھ لیں, عراق کی تہذیب پڑھ لیں, ہندوستان کی تہذیب پڑھ لیں, چین کی تہذیب پڑھ لیں, یونان کی پڑھ لیں, روم کی پڑھ لیں, یہ یورپ جس یونان اور روم پر ناز کرتا ہے ان کی پڑھ لیں, کہیں آپ کو لم یلد ولم یولد کا تصور نہیں ملے گا. جب تک آپ اس پورے منظر نامے کو سامنے نہیں رکھیں گے, عظمت سمجھ میں نہیں آئے گی. جو بار بار میں عرض کر رہا ہوں, یہ مضمون ذہن بشری میں نہیں آ سکتا. یہ مضمون, یہ تھاٹ, یہ فکر ذہن بشری میں نہیں آ سکتی تھی, اس لیے کہ آپ کے سامنے موجود ہے. مطالعہ کر لیجئے, کوئی گاڈ ہے جس کی اولاد نہ ہو؟ کوئی گاڈ ہے جس نے شادی نہ کی ہو یا کسی سے عشق نہ کیا ہو؟ اور ان گاڈز نے بھی پلیٹونک عشق نہیں کیا, ویسے ہی کیا جیسے ہم آپ کرتے ہیں, مادی کشش. اور ہمارے یہاں یہ اب پور میں عرض کر رہا ہوں چیلنج کے ساتھ, پوری دنیا کا قدیم ادب پڑھیں, تمام قدیم نازا اپنے میراث پر, اپنے ہیریٹیج پر ناز کرنے والی بڑی بڑی قوموں کی تمام فکریات کا مطالعہ کریں, تمام ادبیات کا مطالعہ کریں, تمام دینیات کا مطالعہ کریں, تمام کتب کا مطالعہ کریں, اس کے بعد ایک مثال لا کے دے دیں جو سورہ اخلاص کے مقابلے میں پیش کی جا سکے, جہاں کہا جا سکے قل ہو اللہ احد اللہ الصمد لم یلد ولم یولد ولم یکن له کفوا احد. یہ پر جلال، یہ پر جمال، یہ پر شکو، یہ عظیم الشان، یہ خالص نورانی، یہ مجرد تصور، یہ فکر، یہ اعتقاد، یہ حقیقت قرآن کی عطا ہے، اور اسے جس نے ثابت کیا اس کا نام حسین ابن علی۔ آخر یوں ہی تو نہیں، علامہ اقبال نے بھی کہا ہے کہ نقش اللہ بر صحرا نوشت، یہ حسین تھے جنہوں نے صحرا پر اللہ کا نقش لکھا ہے، یعنی توحید۔ توحید کو حسین نے آشکار کیا، مصطفیٰ نے پیش کیا، اس کے بعد یہ پورا سلسلہ ہے۔ علی مرتضیٰ سے لے کر یہ ائمہ اہل بیت ہیں، یہ ائمہ اہل بیت ہیں۔ یہاں بھی عرض کروں، توجہ رہے، جو لوگ اہل بیت کے ساتھ اور افراد کو شامل کرنا چاہتے ہیں وہ یاد رکھے، کہیں اسی طرح کے خاندانی اہل بیت کا تصور نہ ہو۔ یہاں اہل بیت کا تصور خاندانی رشتوں پر نہیں ہے، صفات کے اشتراک پر ہے۔ مجید نے مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے جن اہل بیت کا تذکرہ کیا ہے، حدیث کسا میں جن اہل بیت کا تذکرہ ہے، وہ اہل بیت میں بیٹا ہے، بیٹی ہے، نبی ہیں، علی ہیں، مگر ایک چیز نہیں ہے، کیا؟ خاص۔ کسی زوجہ کو داخل کسا نہیں کیا تاکہ کہیں وہی پرانی میتھولوجی پلٹ نہ آئے۔ اہلیت کی بنیاد خاندان پر نہیں، زوجیت پر نہیں، ابنیت پر نہیں، ابوت و بنوت پر نہیں، زوجیت پر نہیں ہے، یہاں اہلیت کی بنیاد تجرد صفات پر ہے، کمال کمالات پر ہے۔ اگر علی میں یہ صفات نہ ہوتے تو کیا رسول وصی بناتے؟ اگر حسین میں یہ کمالات نہ ہوتے تو صرف نواسا ہونے کی بنیاد پر کیا رسول کہہ دیتے حسین من نیوانا من حسین؟ صرف رشتے کی بنیاد پر تنگ نظروں، تنگ نظروں، رسول رشتوں کا لحاظ نہیں کرتے، صفات اور اقدار کا لحاظ کرتے ہیں۔ تجرید کی منزل ہے، ہر اس شخص کو چنا، ہر اس فرد کو چنا جو اپنے صفات میں فرد فرید تھا اور مجرد صفت بن چکا تھا۔ یہ افراد نہیں تھے، یہ صفتوں کے اشجار تھے، یہ گھرانہ بہشت صفات ہے، یہ گھرانہ بہشت صفات ہے۔ وائزو، تمہیں حوروں اور غلمان کی بہشت چاہیے، یہ گھرانہ صفات کا کی بہشت ہے۔ حوروں کی اپنی عظمتیں، اپنی ضرورتیں، اپنی حقیقتیں، یہ گھرانہ بہشت صفات ہے، یہ علم کی بہشت ہے، یہ قدرت کی بہشت ہے، یہ رحمت کی بہشت ہے، یہ رافت کی بہشت ہے، یہ سخاوت کی بہشت ہے، صفات کی بہشت ہے، یہ صفات کی بہشت ہے۔ اسی لیے اپنی طرف سے نہیں عرض کر رہا ہوں کہ یہ بہشت ہے، خود پروردگار کروٹ کروٹ جنت نصیب فرمائے اور جنت الفردوس میں ان کے درجات بلند سے بلند تر فرمائے۔ محدث مکتب اہل بیت علامہ صدوق رحمت اللہ علیہ رضوان اللہ تعالی علیہ نے اس حدیث کو، اس متن کو یوں نقل کیا ہے کہ حضور نے فرمایا، انا مدينة العلم وهي الجنة. میں شہر علم ہوں اور وہی جنت ہے. اب جنت کہیں اور تلاش نہ کرو, جنت کہیں اور تلاش نہ کرو, جنت. اور یہ کون سی جنت ہو سکتی ہے؟ حضور نے فرمایا انا مدینۃ العلم, میں شہر علم ہوں, مدینہ علم ہوں, شہر علم ہوں, وہی الجنہ اور وہی جنت ہے. تو ان کا وجود بہشت صفات, بہشت صفات. کاش یہ ترکیب, اس ترکیب پہ کم سے کم 30-32 دن تک تو بحث ہو سکتی ہے. بہشت صفات ہے یہ گھرانا. یہاں اہلیت کی بنیاد, اہل ہونے کی بنیاد. اسی لیے اہل بیت نبی نہیں ہیں, یہ اہل بیت نبوت ہیں. یہ حسن و حسین, یہ فاطمہ و علی اہل بیت نبی نہیں, اہل بیت نبوت ہیں. اور اسی لیے بس ایک جملے میں آپ کی طبیعتیں منقلب ہوں گی. اسی لیے جب گورنر نے مدینے کے بلایا ہے یزید کی طرف سے آقا ابو عبداللہ الحسین کو کہ بیعت کر لیجئے, تو کیا کہا؟ نحن اہل بیت النبوت, ہم اہل بیت النبوت کے افراد ہیں. یعنی کہا ہم نبی کے رشتہ داروں میں سے ہیں, ہم نبی کے رشتہ داروں میں سے نہیں, ہم نبوت کے اہل بیت میں سے ہیں. اور چند صفات کے بعد فرمایا کہ ان مثلی لا یبایع مثلہ, مجھ جیسا اس جیسے کی بیعت نہیں کر سکتا. یعنی بات صرف میں کی نہیں ہے, ایک سلسلہ ہے. یعنی اگر حسین نہیں کر سکتے تو حسن بھی نہیں کر سکتے, علی بھی نہیں کر سکتے, سید سجاد بھی نہیں کر سکتے. ایک حسین کے جملے نے, پھر کہوں حقیقت اور حسین. اب حسین سے پہلے دور امیر المومنین میں اگر کوئی دعویٰ کرے علی نے فلاں اور فلاں اور فلاں کی بیعت کر لی تھی, حسین کی روشنی میں طے ہو جائے گا حسین جیسا کسی اس جیسے کی بیعت نہیں کر سکتا. حسین وہ منارہ نور ہے کہ عاشور سے پہلے ازل تک اور عاشور کے بعد ابد تک جہاں الجھو اس روشنی میں مسئلہ حل کر لو. حسین اس تجرید کی منزل. بس گفتگو روک رہا ہوں. آج چوتھی مجلس ہے. حسین کو ہم آپ پہچانے یا نہ پہچانے, مگر حسین کو پہچاننے والے کچھ خاص نفوس اللہ نے پیدا کیے تھے, کچھ خاص نفوس, کچھ خاص قلوب, کچھ خاص اذہان تھے جو حسین کی معرفت رکھنے والے تھے. انہی میں سے ایک کا نام تھا حبیب. کیا نام ہے, کیا لطافت ہے اس نام میں, کیا شیرینی ہے اس نام میں, کیا جذابیت ہے اس نام میں, حبیب. اب وقت نہیں ہے کہ میں تمام تفصیل کے ساتھ عرض کروں, आपके सुने हुए वाकयात हैं, सुनी हुई रिवायतें हैं। हबीब वो खास नफ्स कुदसी रखते थे कि बचपन से हुसैन की ताजीम करते थे, बचपन से हुसैन का एहतराम करते थे, रसूल की मौजूदगी में रसूल देखते थे कि आका हुसैन आगे आगे जा रहे हैं, पीछे पीछे एक और बच्चा है, जहां से हुसैन कदम उठाते हैं वो बच्चा मुट्ठी में खाक उठाता है अपने सर पे डाल देता है। वो बच्चा आका हुसैन के पांव के नीचे से, कदमों के नीचे से खाक उठाता है, अपने चेहरे पे मल लेता है। क्या इश्क हुसैनी है उस बचपन से। ये है हबीब, हबीब इब्ने मवाहिर, जो बचपन से ऐसा हो वही तो वो होता है जिसे हुसैन लिखें, मिन हुसैन इब्न अली इला रजुल फकीह, उसे हुसैन फकीह कहते। अजरकुम अला अल्लाह। बस वक्त नहीं है, आप जानते हैं कि यहाँ महदूदियत वक्त की बहुत ज्यादा है, इसलिए चंद जुमले अर्ज करूंगा। अय्याम मुहर्रम में गिरिया करने के लिए किसी बयान की जरूरत नहीं होती है, और हुसैन पर गिरिया करने के लिए मुहर्रम की जरूरत नहीं होती। हम तो ईद की नमाज भी और ईद अज़हा की नमाज भी इसलिए पढ़ते हैं कि हुक्म शरीयत है, वरना हुसैन का गम बहुत अजीम है। इसे कमरंग करने की कोशिश ना करें वरना मिट जाएंगे। जो लोग आज़ादारी का, गम हुसैन का रंग कम करना चाहते हैं, वो सईये बेजा ना फरमाएं वरना मिट जाएंगे। कितने मिट गए। इसलिए अर्ज कर रहा हूं कि हुसैन पर रोने के लिए किसी बयान की जरूरत नहीं है, सिर्फ एक कल्ब बामारिफत की जरूरत है। हबीब के वाकयात बहुत हैं बचपन से लेकर जवानी और बुढ़ापे तक, लेकिन हबीब को जाहिर है कि अमीरुल मोमिनीन अली इब्न अबी तालिब अलैहिस्सलाम की भी सोहबत नसीब रही। आपने उनके फैज़ से बहुत कुछ कसब फैज़ फरमाया, बहुत कुछ सीखा। अली के कुछ शागिर्द ऐसे हैं, बात इल्म की हो रही थी, इरफान की हो रही थी, तजरीद की हो रही थी, कि आने वाले वाक़यात मौलाए कायनात अपने बास खास खास असहाब को बता देते थे। दिम्मी समय तमार, हबीब इब्न मज़ाहिर, रुशैद हजरी, ये चंद वो नाम हैं जिनके सीने असरार से लबरेज थे। कौन शख्स कब किस तरह वफात पाएगा अली को मालूम था, इन्हें बता दिया था। किसकी मौत किस तरह वाकई होगी, किसकी शहादत किस तरह वाकई होगी, किसकी किसका कत्ल किस तरह वाकई होगा मालूम था। और ख़ास तौर से हबीब उन अफराद में से हैं जिन्हें अमीरुल मोमिनीन ने वाकए करबला और उसके बाद आने वाले वाकयात से भी वाकिफ कर दिया था। इसलिए बस अब चंद जुमलों से ज़्यादा नहीं अर्ज कर सकूँगा। आप गिरिया करेंगे, नौहा पढ़ेंगे इंशाल्लाह, परवरदिगार नौहा पढ़ने वालों को सलामत रखे, इनकी उम्रों में बरकत अता फरमाए। आपके नौहे, आपके आंसू, ये मजलिसें, ये ज़ख्म दिल जहरा का मरहम थी। तो यही हबीब जो बचपन में आका हुसैन के कदमों के नीचे की खाक उठा उठा के कभी सर पे डालते थे, कभी आंखों से लगाते थे, कभी चेहरे पे मलते थे, ये हबीब जब करबला आए हैं तो एक खास शान से इनका इस्तकबाल हुआ है। मौला इमाम हुसैन ने किसी और को नहीं, शबीह पैगंबर अपने बेटे अली अकबर से कहा, जाओ हबीब आ रहे हैं, हबीब का इस्तकबाल। जब हबीब आ गए तो जवाना ने बनी हाशिम ने अपने हलके में ले लिया, मुजदा सुनाया। आपको मालूम है आका सैयद आका अबू अब्दुल्लाह हुसैन ने 12 आलम सजे थे रोजे आशूरा। जो सबसे बड़ा आलम था वो अब्बास को इनायत फरमाया, उसके बाद एक एक आलम अपने एक एक खास सिपह सालार को, जिसमें एक आलम बचा के रख लिया था। हर एक फिक्र में था ये आलम किसके लिए है। जब हबीब आ गए तो लोगों ने कहा हाँ अब पता चला ये आलम खास हबीब के लिए। वो आलम ला के हबीब को पेश किया गया, ये हुसैन ने आपके लिए आलम सजा है। क्या आजमत है हबीब की, क्या आजमत है हबीब की। हबीब आए आका की खिदमत में अर्ज सलाम अर्ज अदब करने के बाद, और उसके बाद बैठे ही थे कि उधर खैमे से बीबी जनाब जैनब की तरफ से कोई आया, बेटे अली अकबर को बुलाया। अली अकबर गए, फूफी जैनब ने पूछा आखिर ये नई हलचल क्या है, कौन आया है। जनाब अली अकबर ने कहा फूफी अम्मा, फूफी जान, हबीब आए हैं। हबीब मेरे बाबा के बचपन के साथी हबीब। कहा बेटा हबीब आ गए, अच्छा तो जाओ और उनको मेरी तरफ से खुसूसियत से सलाम कहो। बस अजीजाने गिरामी जैसे ही अली अकबर तशरीफ लाए हैं और उनका हबीब, ए चचा हबीब, आपको मेरी फूफी सलाम कह रही है। बस हबीब बेचैन हो गए, सर से अमामा उतारा, आका हुसैन से कहा इजाजत है कि मैं दरे खैमा तक जाकर अर्ज अदब करूं। इमाम हुसैन ने इजाजत दी, दरे खैमा पे आए, जनाबे बीबी जैनब के खैमे के दरवाजे पर आकर पर्दे के उस तरफ बीबी, इस तरफ हबीब। कहा बीबी अब ये नाचीज इस काबिल है कि आप सलाम कहलाए। बस मेरी मजलिस खत्म, इससे ज्यादा पढ़ने की ताकत नहीं है। ये फिकरा शायद आम तौर पे जिक्र नहीं किया जाता, लेकिन मैं जिक्र कर रहा हूं। यहीं पर इसी मकाम पर हबीब ने कहा बीबी मैं आ तो गया हूं मगर मुझे एक बड़ा सदमा भी है, बड़ा अलम भी है, बड़ा अफसोस भी है, बड़ी फिक्र है मुझे। बीबी ने कहा क्या। कहा मैं आशूर तक हूं। मैं मेरी मामूरियत, मेरी जिंदगी, मेरा जिहाद, मेरी कद्दो कावेश बस ये है, मैं अपनी जान नजरे हुसैन कर दूंगा, मगर मुझे मालूम है बादे आशूरा आपके बाजुओं में रसन बांधी जाए। अहले बैत को असीर किया जाएगा। बस दिल में ये है आरजू, काश दोबारा जिंदगी मिलती और उस वक्त आपकी तरफ से दिफा और जिहाद करता। इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन रिज़ान बिक़ज़ाइहि व तस्लीमन लिअम्रे। परवरदिगार हमें उस नूर मुजस्सम की मारिफत अता फरमा जिसका नाम हुसैन इब्ने अली है। परवरदिगार मिल्लत इस्लामिया को हकीकत हुसैनिया से आशना फरमा। परवरदिगार मिल्लत इस्लामिया को विलायत गदीर और शहादत करबला की मारिफत अता फरमा। परवरदिगार मिल्लत इस्लामिया के दामन पर जो दहशतगर्दी का दाग है इसे मिटा दे। परवरदिगार मुसलमानों को हिदायत फरमा। परवरदिगार तमाम आलम बशरियत के लिए जो सरचश्मे खैर है उसे इज़्ने ज़ुहूर अता फरमा। वारिस हुसैन फरजंद जहरा अपने वली आखिर को इज़्ने ज़ुहूर अता फरमा और उनके हाथों से अपनी रहमत व राफत व अदालत का परचम लहरा दे। मातम हुसैन।